मेचीनगर नगरपालिकाको सहकार्यमा भिजन खबरमा अब पालो मेचीनगर खबरको।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np/ विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 8 बजेको मेचीनगर खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। अब सुरु गरौं मेचीनगर खबर र मेचीनगर खबरमा आज हामी मेचीनगर नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेतीसँग मेचीनगर नगरपालिका क्षेत्रमा भइरहेका विकास निर्माणका कामका सन्दर्भमा प्रत्यक्ष टेलिफोन कुराकानी गर्न गइरहेका छौं र उहाँसँग टेलिफोन सम्पर्क भइसकेको छ। आजको अङ्कमा मेचीनगर क्षेत्रमा भइरहेका विकास निर्माणका कामका विषयमा कुराकानी गर्नेछौँ। त्यसै गरी उहाँ नेकपा एमालेको केन्द्रीय सदस्य पनि हुनुभएकाले अहिले मिसन ग्रासरुट नेकपा एमाले अभियान सञ्चालन गरिरहेको छ। त्यसका सन्दर्भमा पनि आजको अङ्कमा उपमेयर मीना पोखरेल उप्रेतीसँग कुराकानी गर्नेछौँ। उपमेयरज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
धन्यवाद छ रेडियो भिजन परिवारलाई।
सबैभन्दा पहिले त यहाँ नेकपा एमालेको केन्द्रीय सदस्य भएको हिसाबले अहिले नेकपा एमाले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान यहाँले कहाँ कसरी सञ्चालन गर्दै हुनुहुन्छ, अवस्था के छ, त्यसका बारेमा बताइदिनुहोस् न।
मेरो म आबद्ध पार्टी नेकपा एमाले मलाई 35 स्तरीय नगरपालिका र कानेपोखरी गाउँपालिकाको जिम्मेवारी मुख्य अभियन्ताको रूपमा दिएको छ। त्यसको मेरो अलावा प्रदेश कमिटीका साथीहरू, जिल्ला कमिटीका साथीहरू र नगर र गाउँ कमिटीका साथीहरू सबैजना अभियन्ताको रूपमै हुनुहुन्छ। र त्यहाँ चाहिँ खास गरी पहिलोचोटि हामीले प्रदेश कमिटीको बैठक बसेर त्यही जिम्मेवारीहरू बाँडफाँड गरेका थियौँ। त्यसपछि त्यसको लगत्तै मितिहरू तोकिसकेपछि एउटा प्रदेश कमिटी, जिल्ला कमिटी र नगर कमिटी, गाउँ कमिटीका साथीहरू र वार्डका वडाध्यक्षहरू सहितको वडा कमिटीका अध्यक्षहरूको सहितको एउटा बैठक बस्यो र त्यो बैठकले दुईटै गाउँपालिका र नगरपालिकाको एउटा चाहिँ सेड्युल बनायो। सेड्युल बनाइसकेपछि फलानु दिनसम्म, फलानु मितिसम्म चाहिँ यो काम गरिसक्ने र फलानु मितिसम्म यो काम गरिसक्ने भन्ने हिसाबले हामीले चाहिँ प्रत्येक वार्ड वार्डको कार्यक्रमिक हिसाबले चाहिँ विभाजन गऱ्यौँ र व्यक्तिहरूको पनि विभाजन गऱ्यौँ, जसले चाहिँ प्रदेश कमिटीका साथीहरूले कुन कुन वार्डहरू हेर्ने, त्यसै गरेर जिल्ला कमिटीका साथीहरूले कुन कुन वार्ड हेर्ने भनेर कार्य विभाजन गरेका छौँ। र खास गरी मिसन ग्रास रुटको एउटा मुख्य चाहिँ केन्द्रीय कमिटीहरूलाई जिल्ला अन्तर, जिल्लाभन्दा बाहिर प्रदेश कमिटीहरूलाई चाहिँ उहाँहरूलाई आफ्नो नगरपालिका गाउँपालिका भन्दा पृथक गाउँपालिका नगरपालिका तर एउटै जिल्लामा, र जिल्ला कमिटीका साथीहरूलाई आफ्नो वार्ड भन्दा पृथक अन्य वार्डहरूमा जिम्मेवारी तोकिएको छ। सोही अनुसारले अहिले कामहरू भइरहेको छ। एज अ म जनप्रतिनिधि पनि भएको कारणले गर्दाखेरि मैले जति अभियानमा खट्नुपर्ने हो, जति समय दिनुपर्ने हो, त्यो समय मैले दिन सकिरहेको छैन। साथीहरूले त्यसको लागि मलाई छुट समेत गर्नुभएको छ। मुख्य मुख्य कार्यक्रमहरूमा साथीहरूले आमन्त्रण गर्नुहुन्छ र म आफू जान्छु। बाँकी कामहरू सबै प्रदेश र जिल्ला कमिटीका साथीहरूले सञ्चालन गरिराख्नु भएको छ। अहिले
अहिले जुन चाहिँ अभियान चलाउँदै हुनुहुन्छ, यहाँले अभियानको चाहिँ मुख्य अभियानकर्ताको रूपमा चाहिँ दुईटा पालिकालाई हेरिरहनु भएको छ मोरङका। ती पालिकालाई हेरिरहँदाखेरि चाहिँ एमालेमा बाहिर सुनिन्छ माथि चाहिँ गुटबन्दी छैन, माथि चाहिँ एकैजना नेतालाई मान्ने गरेको अवस्था छ, तर गाउँमा चाहिँ चरम गुटबन्दी छ। हिजो चुनावमा टिकट पाउने नपाउने, हिजो चुनावमा जिताउन लाग्ने हराउन लाग्नेहरूका गुटहरू चाहिँ तीव्र छन् भन्छन्, के पाउनुभयो?
यो चाहिँ कस्तो भने, यो ग्रासरुट अभियान चाहिँ स्थानीय तहको निर्वाचनभन्दा अगाडि सञ्चालन गर्नुपर्ने रहेछ, त्यो हामीलाई महसुस भएको छ। यहाँले भने जस्तो स्वाभाविक रूपमा सबै मानिसहरू सन्तुष्टि हुन सकिँदैन पनि, हुनुहुन्न पनि। त्यसैको परिणाम होला सायद नेकपा एमालेको यो स्थानीय तह पछाडिको, अझै भन्नुपर्दा प्रदेश र सङ्घको निर्वाचनमा हामी अलिक पछि, अब समानुपातिकमा त अगाडि भयौँ तर प्रत्यक्ष निर्वाचनमा पछि पर्नुको कारण यहाँले भनेका कुराहरू पनि भर गर्छ। यद्यपि टिकट पाउने नपाउने कुराहरूमा यसरी ग्रासरुट अभियान अलिकति अगाडि भइदिएको भए, चुनावभन्दा अगाडि चाहिँ भएको भएदेखि यो स्वाभाविक प्रक्रिया हो र सबैको एकैचोटि तालो आउँदैन भन्ने कुराहरू पनि हुन्थ्यो होला। अनि सांगठनिक हिसाबले अलिकति अब बिचमा धेरै जनसम्पर्कहरू चाहिँ कमी भएको हो कि भन्ने मैले महसुस पनि गरेँ। साथसाथै हामी अब पार्टीलाई अहिले जसरी त्यही पार्टीको यो ग्रास रुटको मुख्य काम भनेको सदस्यता नवीकरण पनि हो, सदस्यता वितरण पनि हो, र अन्य पार्टीबाट आउने साथीहरूलाई स्वागत गर्ने प्रवेश गर्ने कुराहरू पनि छन्, र जनवर्गीय सङ्गठनहरूलाई थप व्यवस्थित गरेर जानुपर्छ भन्ने हिसाबले जुन पार्टीले ग्रास रुटको अभियान चाहिँ लिएर आएको छ, यसले के देखाउँछ भने अब हामी जनवर्गीय सङ्गठनहरू पनि अहिले पार्टीको एउटा चाहिँ सँगै हिँड्ने सारथीको रूपमा जनवर्गीय सङ्गठन र जनवर्गीय सङ्गठनको सारथीको रूपमा पार्टी भन्ने कुरा अलिक धकेल्यो कि भन्ने लाग्छ, अलिक त्यो कुरा चाहिँ हामीले बिर्स्यौँ कि भन्ने मैले ग्रासरुट अभियानमा पाएँ। र त्यसलाई व्यवस्थित गर्ने हो भनेदेखि चाहिँ खास गरी जनवर्गीय सङ्गठनहरूलाई व्यवस्थापन गरेर जनवर्गीय सङ्गठनका साथीहरूले पनि हामी पार्टीकै हौ भन्ने कुराको महसुस र पार्टीले पनि जनवर्गीय सङ्गठन भनेको पार्टीकै साथीहरू हुन् भन्ने कुराको महसुस नगरेको कारणले पनि यो कुराहरू हामीले बिहोर्नु पर्यो भन्ने लागेको छ, त्यो देखिएको छ। र गुटको हिसाबले फलानु गुट यो गुट भन्ने छैन, सायद मलाई लाग्छ यिनै कुराहरूले भर गरिरहेको र प्रत्यक्ष रूपमा मान्छेले भन्दाखेरि त्यो गुट छ अझै पनि भन्ने हो, तर हामी बिचमा एक अर्कालाई नै अपनत्व फिल गर्न नसक्ने खालको वातावरण पार्टी पुगिसकेको रहेछ भन्ने कुरा मैले महसुस गरेँ, र यो ग्रास रुटले अब त्यसलाई थप व्यवस्थापन गरेर एउटै सूत्रमा एउटै अभियानमा र एउटै लक्ष्यमा पार्टीका नीति र कार्यक्रमहरूलाई साझा चाहिँ दायित्वको रूपमा चाहिँ अँगाल्यो भने अबका दिनमा अबको 4 वर्ष पछाडिका निर्वाचनहरूको परिणाम ग्रास रुटले चाहिँ एउटा ठुलो फड्को हालेर जान्छ भन्ने मैले महसुस गरेको छु। र अब यति मात्र यो 2 महिनाको ग्रास रुट मात्रै होइन, ग्रास रुटलाई अब निरन्तरता पनि दिनुपर्ने आवश्यकता छ, र निर्वाचन आउँदा मात्रै पार्टी खोज्ने र बिचमा चाहिँ ग्याप हुने कुराको अन्त्य गरिदिनुपर्छ। यदि त्यसो गरिएन भने फेरि हामी चाहिँ सङ्गठनिक हिसाबले पछि पर्नेछौँ भन्ने कुरा मैले महसुस गरेँ।
अहिले जनवर्गीय सङ्गठनहरूको कुरा गरिरहँदा यहाँ चाहिँ एउटा जनवर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्घको केन्द्रीय नेतृत्वमा पनि हुनुहुन्छ र त्यो सङ्गठनको महाधिवेशन पनि हुँदैछ। हरेक घरमा पार्टी अध्यक्षले भन्ने गर्नुहुन्छ हरेक घरमा महिला छन्, पार्टीको जति सदस्य छ त्योभन्दा बढी त अनिमसङ्घको सदस्य हुनुपर्छ, तर त्यतातर्फ चाहिँ हरेक टोलमा हरेक घरमा अनिमसङ्घ पुग्न सकेन पनि भन्नुहुन्छ। कस्ता योजना बनाउँदै हुनुहुन्छ, महाधिवेशनमा के गर्दै हुनुहुन्छ, तयारी के चल्दैछ बताइदिनुहोस् न।
पार्टीको हरेक घरमा चाहिँ महिला हुनुहुन्छ र प्रत्येक घरधुरी पनि निकाल्नु भएको छ अध्यक्षज्यूले। यो नेपालमा कति घरधुरी छन्, कति जनसङ्ख्या छन्, र महिलाहरू कम्तीमा पनि एक घर एक महिला मात्रै अनुमोदनको सदस्य हुने हो भने चाहिँ यतिसम्म फड्को हाल्छ भनेर दूरदर्शिताका साथ अध्यक्षज्यूले त्यो आङ्कलनहरू डाटाहरू निकाल्नु भएको छ। वास्तवमा एउटा घरमा एकजना महिला मात्रै होइन, एउटा घरमा 2-3 जना महिलासम्म अनुमसनको सदस्य भएको पनि हुनुहुन्छ। त्यस कारण अझै आङ्कलनलाई अझैको डाटालाई चाहिँ अझै बढी फड्को मार्न सक्छ, र त्यो अहिले अखिल नेपाल महिला सङ्घको केन्द्रीय चाहिँ सम्मेलन हुँदै गर्दाखेरि हामीले सदस्यताको रूपमा प्रतिनिधिहरू छनौट गर्ने प्रक्रिया पनि छ। त्यसले पनि के देखाउँछ भने अहिले हाम्रो मुख्य अभियान यो ग्रास रुटमा पनि मैले अघि पनि भने सदस्यता वितरण पनि हो, यो जनवर्गीय सङ्गठनहरूको सदस्यता वितरण पनि हो, यसले अत्यन्त धेरै तीव्रता लिइरहेको छ। र अखिल नेपाल महिला सङ्घ अहिलेको हकमा चाहिँ अन्य जनवर्गीय सङ्गठनहरूभन्दा पनि थप व्यवस्थित हो कि भन्ने कुरा महसुस भएको छ, र सोही अनुसार केन्द्रीय कमिटीले सबै कुराहरूको व्यवस्थापन गर्ने व्यवस्थित गर्ने कामहरू गरिरहेको छ। र अब हामी सम्मेलनको सञ्जारमै आइसकेका छौँ, र भोलिका दिनहरूमा पनि महिलाहरूको सशक्त उपस्थिति, तर अनुमसङ्घले उठाएका जुन मुद्दाहरू थिए ती मुद्दाहरू अहिले पनि पार्टीले सम्बोधन नगरिरहेको अवस्था छ, त्यसलाई हामीले अहिले पनि र भोलि पनि हाम्रो त एउटा चाहिँ यही अभियानकै रूपमा पार्टीसँगका कुराहरू रहनेछन्, पार्टी लाई हामी अभियानसँग जोडेर हाम्रा माझहरूलाई थप व्यवस्थित गर्ने कामहरू गर्नेछौँ र अब महिलाहरूले कार्यकारिणी अधिकार सँगै आफूलाई उपस्थित गराउनु पर्छ र संसदीय मोर्चामा पनि कार्यकारी अधिकार सहित महिलाहरूको उपस्थिति चाहिँ बढाउँदै जानुपर्छ भन्ने कुरा आज हिजो पनि माग छ र आज पनि छ, भोलि त्यसलाई अझै बढी सशक्त बनाउने गरी अखिल नेपाल महिला सङ्घले केन्द्रीय सम्मेलन गर्नेछ भन्ने कुरा राखेका छौँ र अन्य हामीले विधानमा पनि धेरै कुराहरू संशोधन गर्ने गरी आएको छ। अब ठुला कमिटीहरू होइन, सानो छरीको तर एक्टिभ कमिटीहरू गठन गर्नुपर्छ भनेर केन्द्रको अनुमोदनको केन्द्रीय कमिटीको बैठकले तीन कुराहरू निर्णय गरेको छ र सबैतिर केन्द्रीय कमिटी कति कति सदस्य, प्रदेश कमिटी कति सदस्य, जिल्ला कति सदस्य र टोलसम्म आइपुग्दाखेरि कति सदस्यको कमिटीहरू गठन गर्ने भन्ने कुरालाई पनि व्यवस्थापन गरेका छौँ र साथसाथै हामीले केही क्राइटेरियाहरू पनि चाहिँ तय गरेका छौँ। कुनै पनि पदीय जिम्मेवारी, महत्त्वपूर्ण जिम्मेवारीहरूमा भरसक नदोरिनुहोस् भन्ने कुराहरूलाई पनि ध्यान दिएका छौँ तर आवश्यकता र अनुकूलताका आधारमा व्यवस्थापन गर्न सकिने कुराहरू पनि उल्लेख गरेका छौँ र थुप्रै कुराहरूको व्यवस्थापन सहित अनुमोदनको राष्ट्रिय सम्मेलन हुँदैछ। यसले महिलाहरूको फाटमा महिलाहरूका अधिकारलाई सुनिश्चित गर्नको लागि महत्त्वपूर्ण दिशा निर्देशन मात्रै होइन कार्यान्वयनको पक्षमा लाने गरेको अनुमोदनले नीति लिएको छ।
अहिले चाहिँ हामीले अनेमसङको अलिकति कुराकानी गर्यौँ, पार्टीको मिसन ग्रासरुटको पनि कुराकानी गर्यौँ, यहाँ संसदीय मोर्चामा दोस्रो कार्यकाल पनि उपमेयरका रूपमा मेचीनगरमा काम गरिरहनु भएको छ, नागरिकको सेवा, जनताको सेवा गरिरहनु भएको छ। मेचीनगरमा चाहिँ मेचीनगरका नागरिकहरूलाई समृद्ध बनाउन, त्यहाँको चाहिँ सर्वाङ्गीण विकासका लागि नगरपालिकाले के कस्ता नीति कार्यक्रम योजनाहरू बनाइरहेको छ र कसरी अगाडि लगिरहनु भएको छ?
पहिलो कुरा, नीति तथा कार्यक्रम मात्रै बनाएर हुँदैन भन्ने कुरा म यो मिडिया मार्फत, प्रशस्त मिडिया मार्फत भन्न चाहन्छु। हामीले नीति कार्यक्रम 5 वर्षमा पनि धेरै बनायौँ, त्यतिखेर हाम्रो कालखण्ड पनि त्यस्तै थियो। हामी एक किसिममा पहिलो अभ्यास थियो संसदीय मोर्चाको र राज्यले दिएका कतिपय न्यायिक समितिका अधिकारीहरू, अन्य अधिकारीहरू पनि पहिलो एउटा प्र्याक्टिसको रूपमा आएको थियो र हामीले थुप्रै एन नियमावली कार्यविधिहरू बनाउनु पर्ने थियो। त्यति त्यही बिचमा COVID-19 को महामारीलाई हामीले आत्मसात गर्नु पर्यो र त्यो संक्रमणबाट जोगाउनको लागि हामीले नीति कार्यक्रम एकातिर तर बजेटका कुराहरूलाई मानवीय क्षति नहुने ठाउँमा व्यवस्थापन गर्ने कुराहरू हाम्रो चुनौती बन्यो र त्यो कामहरूमा व्यवस्थापन गऱ्यौँ। तर अहिले आएर 2079 सालको दोस्रो निर्वाचन पछाडि मैले आफूले व्यक्तिगत रूपमा र मेरो चाहिँ भनौँ न हामी सबै कार्यपालिका सदस्यहरू र अन्य चाहिँ जनप्रतिनिधि साथीहरूको एउटा मत छ, त्यो मत भनेको नीति कार्यक्रम अनुसार बजेटको कुराहरूलाई व्यवस्थापन गर्नुपर्छ। नीति र कार्यक्रम बनाउने तर त्यसको अनुसारको बजेट प्रवाह नगर्ने र बजेटको सुनिश्चितता नभइसकेपछि नीति कार्यक्रमको किताबमा मात्रै रहन्छ, सभाको एउटा त्यो पुस्तकमा मात्रै सीमित हुने भएको कारणले गर्दा त्यसलाई नीति र कार्यक्रम र बजेटिङका कुराहरूलाई अगाडि बढाउनुपर्छ भनेर अगाडि बढाइरहेका छौँ। र मैले 5 वर्षसम्म एउटा अनुभव गरेका कुरा, मैले मेरो आफ्नो सिकाइ विश्वविद्यालय पढे जतिकै भएको छ, जस्तोमा एउटा हामीलाई के लाग्यो भने सुरुमा कतिपय बोरेकाहरू ट्र्याक खोल्ने अवस्था पनि थिएन, त्यहाँ एम्बुलेन्स जान सक्ने स्थिति थिएन, दमकलहरू जान सक्ने स्थिति थिएन, तर त्यो कुरामा हामी अलिकति जानु पर्थ्यो, त्यतिखेरको आवश्यकता थियो र हामीले भौतिक पूर्वाधारमा अलिक बढी जोड दियौँ। तर अबको कुराहरू चाहिँ के हो भने भौतिक पूर्वाधार मात्रै सबै विकास होइन र आम नगरवासीको चाहना त्यो मात्रै होइन भन्ने कुरा हामीले महसुस गरेका छौँ र अलिक भौतिक पूर्वाधारमा अलिक हामी अगाडि बढी पनि सकेका छौँ। विगतमा जनप्रतिनिधि नभएको अवस्थामा 5 वर्षको कन्डिसन र 5 वर्षको स्थिति हेर्नु हो भने धेरै कामहरू फड्को हालिसकेका छौँ, तर हामीले प्रचार प्रसार मिडियामा जान सकेनौँ कि भन्ने पनि महसुस गरेका छौँ। तर त्यही मिडियाको साथीहरूलाई थप कोअर्डिनेसन गर्नुपर्छ भन्ने कुरा पनि मैले महसुस गरेको छु र अहिलेको स्थितिमा वास्तवमा मानवीय विकास चाहिँ सबैभन्दा ठुलो रहेछ र यो चाहिँ मानवताका साना साना कुराहरूलाई जोडेर कामहरू गरियो भने ठुलो गरिराख्नु पर्दैन, तर साना कुरा र आम नगरवासीका क्याम जनसमुदायका चाहिँ मन छुने कुराहरू जसले चाहिँ सानो कुराले पनि उहाँहरूलाई धेरै असर गरिरहेको छ ती कुराहरू गर्नुपर्छ भन्ने कुरा हामीले हेर्दा राखेका छौँ। र अहिलेको स्थितिमा स्वास्थ्य र शिक्षा कृषिका कुराहरूलाई अलिक बढी फोकस गरेर जानुपर्छ भन्ने कुरा महसुसका साथ हामी ती कुराहरूलाई अबको नगरसभाबाट व्यवस्थापन गरेर लक्षित वर्ग सहितको जति पनि हामीले लिजामा इन्डिकेटरहरू छ नगरपालिका गाउँपालिकाहरूको पनि एउटा सूचक मापन गर्ने इन्डिकेटर पनि छ त्यसलाई पनि मिट गरेर अगाडि बढ्ने कुरालाई सोच बनाएका छौँ।
शिक्षाको क्षेत्रमा चाहिँ अहिले के गर्दै हुनुहुन्छ, अब के गर्ने गरीको कुरा सोच्नु भएको छ उपमेयरजी?
शिक्षाको क्षेत्रमा अहिले हामीले मेटीनगरका सबै सामुदायिक विद्यालयहरूलाई व्यवस्थापन गर्ने कुराहरू हाम्रो काँधमा आएको छ। त्यो धेरै वर्ष भएको छैन, पाँच वर्ष छैटौँ वर्षमा प्रवेश गर्दैछ। योभन्दा अगाडि चाहिँ स्थानीय तहहरूलाई सबै कुराको जिम्मेवारी थिएन, तर जब स्थानीय तहको निर्वाचन भयो शिक्षा क्षेत्र स्वास्थ्य क्षेत्र कृषि पशु जस्ता महत्त्वपूर्ण विषयहरू चाहिँ हाम्रो चाहिँ एउटा संरक्षकत्वमा कामहरू हुनुपर्छ भनेर कानुनले निर्दिष्ट गरिसकेपछि अहिले मेटीनगर नगरपालिकाको शिक्षा शाखा छ। त्यो शिक्षा शाखा मलाई लाग्छ हाम्रो नगरमा अत्यन्त व्यवस्थित छ होला। सबै कुराहरू एकैचोटि पूर्णता प्राप्त गर्न सक्दैन, फुलफिल हुन सक्दैन, होइन यसो भनिराख्दाखेरि शिक्षामा कहाँ यस्तो छ भन्ने कुरा होला। सबै पूर्णता कहिल्यै पनि हुँदैन, तर बिस्तारै जाने कुरा हो, किनभने विकास भन्ने कुरा लक्ष्यमा पुग्ने भन्ने कुरा चट्याङ जस्तो भएर हामीले गऱ्यौँ भने दुर्घटना हुनसक्छ, समुद्र जस्तो भएर जहिले पनि बगिराख्ने हिसाबले जानुपर्छ भन्ने लाग्दछ। त्यस अर्थमा मेटीनगर नगरपालिकाको शिक्षा क्षेत्र व्यवस्थित गर्ने कुराहरू शिक्षा शाखा मार्फत भएको छ र मेटीनगरमा शिक्षालाई राम्रै ढङ्गले हेर्ने कुरा बाहिरी उसमा पनि नगरमा पनि देखिएको छ। र अहिले हामीले एउटा हाम्रो मेटीनगर भन्ने पुस्तक पनि कार्यान्वयनमा ल्याएका छौँ र ती पुस्तकहरूमा पनि अब फेरि छपाउने कुराहरूमा हामीले थप संशोधन गरेर अलिक थपेर केही कुराहरू पनि राख्नुपर्ने छ। यहाँको पर्यटकीय स्थलहरू, यहाँको विकास निर्माणका कामहरू, यहाँ भएका गतिविधिहरूका बारेमा बच्चाहरूलाई पनि पहिल्यैदेखि चाहिँ महत्त्वपूर्ण कामहरू उनीहरूले नगरमा सिक्नुपर्ने कामहरू सिक्नुपर्छ, बालकैदेखि उनीहरूले यो कुराहरूमा ध्यान जानुपर्छ भन्ने हिसाबले धेरै छलफल धेरै चाहिँ मेहनत प्रसाद त्यो पुस्तक निकालिएको छ र आगामी दिनमा अझै थप गर्दै हाम्रो मेटीनगर पुस्तकलाई पनि थप व्यवस्थापन गर्नेछौँ र अन्य कुराहरूको हकमा पनि अब भौतिक पूर्वाधार स्कुलको लाई चाहिँ थप व्यवस्थापन गर्ने कुराहरू चाहिँ वातावरण हिसाबले बच्चाहरूलाई स्वच्छ वातावरण शिक्षाको क्षेत्रमा कसरी गुणस्तरीय शिक्षा यी इत्यादि कुराहरू र विषयगत हिसाबले पनि प्राविधिक शिक्षाहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, व्यावहारिक शिक्षालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने हिसाबले हामीले हेर्दा राखेका छौँ र सोही अनुसार हामीले चाहिँ धुलाबारीमा प्राविधिक शिक्षा मेटीनगरले आफै आफ्नै अपनत्व उसमा चाहिँ सञ्चालन गर्दै आएको छ, त्यसलाई पनि प्रमोट गर्दै लाने कुराहरू र सिङ्गो शिक्षाको क्षेत्रमा हामी बिचमा मेटीनगरपालिकामा अहिले प्राविधिक शिक्षा धुलाबारीमा मेटीनगर आफैले सञ्चालन गर्दै गरेको छ। त्यसै गरी क्याम्पस भने काँकरभिट्टा बहुमुखी क्याम्पस, त्रिदेव क्याम्पस, यी क्याम्पसहरू त्रिदेव क्याम्पसमा अहिले मास्टर डिग्रीको कुराहरूलाई अगाडि बढाइसकेको छ। त्यसै गरी काँकरभिट्टा क्याम्पसलाई पनि त्यो मार्फत चाहिँ अगाडि बढिरहेको अवस्था, त्यसलाई सञ्चालन गर्नको लागि अगाडि बढिरहेको अवस्था छ र शिक्षालाई चाहिँ मेटीनगरपालिका शिक्षाको हब बनाउनको लागि सबै शिक्षक शिक्षिका साथीहरू आम जनसमुदायहरू सबै राजनीतिक पार्टीहरू सबैजना लागिरहेको अवस्था तर मेची नगरपालिका यसको अभिभावकत्व प्रदान गर्नुपर्छ नगरपालिकाले र गर्नेछ भन्ने कुरा म राख्न चाहन्छु।
स्वास्थ्यको क्षेत्रमा चाहिँ के गर्दै हुनुहुन्छ?
स्वास्थ्यको क्षेत्रमा अहिले मेची नगरपालिकामा 15 वार्डहरूमा कम्तीमा पनि आधारभूत स्वास्थ्य केन्द्र हुनुपर्छ भनेर हामीले विगतदेखि नै त्यसलाई संरचनागत हिसाबले अगाडि बढाएका छौँ अघिल्लो कार्यकालमै र अहिले 15 वार्डहरूमा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू छ। त्यसै गरी हामीले अहिले स्वास्थ्यको क्षेत्रमा हिजो मात्रै 16 हस्पिटल नगर हस्पिटल बनाउने गरी अबको 6 महिनाभित्रमा त्यो सम्पन्न गर्ने गरी कार्यक्रमिक हिसाबले धुलाबारी स्वास्थ्य चौकीमा निर्माण गर्ने गरीको कुराहरूलाई अगाडि बढाएका छौँ र चाहिँ क्याँकरभित्र क्षेत्र र बाहुनाङ्गी क्षेत्रलाई एमबिबिएस डक्टर सहित बर्थिङ सेन्टर को पनि स्थापना गर्ने गरी किसानहरूलाई अगाडि बढाएका छौँ र चाँडै हामी त्यो कुराहरूलाई सम्पन्न गर्नेछौँ र धुलाबारी स्वास्थ्य शाखामा अहिले पनि चाहिँ मलाई लाग्छ झापाकै सबैभन्दा बढी नगरपालिकाले सञ्चालन गरेका बर्थिङ सेन्टरहरूमा त्यहाँ चाहिँ डेलिभरी केसहरू आउँछ भन्ने लागेको छ र एकदमै धेरै व्यवस्थित ढङ्गले त्यो कामहरू भइरहेको छ अहिलेसम्म हालसम्म र त्यसलाई थप व्यवस्थित गर्नको लागि त्यहाँ मैले अघि पनि भने 16 कुराहरूलाई हामीले अगाडि बढाइसकेका छौँ। त्यसै गरी चाहिँ राज्यले आत्मसात गरेको प्रत्येक नगरपालिकामा 15 हस्पिटल हुनैपर्छ भन्ने कुराको उद्घाटन गरेर अब फेरि त्यसलाई पनि बिचमा रोकिएको थियो र अहिले सञ्चालन प्रक्रियालाई हामीले अगाडि बढाइसकेका छौँ। भौतिक पूर्वाधारको क्रममा छ, पूर्वाधार विकासको क्रममा र चाहिँ यहाँ मेची नगरको हकमा स्वास्थ्यमा चाहिँ स्वास्थ्य शाखा निकै व्यवस्थित छ र स्वास्थ्य र शिक्षा शाखालाई व्यवस्थापन गर्ने कामहरू स्वास्थ्य शाखा प्रमुख शिक्षा शाखा प्रमुख जीवहरू लगायत सबै साथीहरू जुटिराख्नु भएको छ र स्वास्थ्य र शिक्षाको क्षेत्रमा अबको यो 4 अझै बढी रिजल्ट आउने गरीको लक्ष्यका साथ हामी अगाडि बढेका छौँ।
उपमेयरज्यू, कृषिको क्षेत्रमा र पशुपन्छी विकासको क्षेत्रमा चाहिँ यहाँहरूले के कस्ता कामहरू गर्दै हुनुहुन्छ? किसानको जीवन स्तर उठाउनका लागि के गर्नुपर्छ भन्ने यहाँलाई लागेको छ?
कृषिको क्षेत्रमा र पशुको क्षेत्रमा हामीले धेरै कामहरू गर्न बाँकी छ मैले भन्नुपर्दाखेरि र जे जति गरेका छौँ त्यो चाहिँ अहिलेसम्म अपुग छ भन्ने लागेको छ किनभने कृषि अपार विषय हो, यसले कहिले पनि पूर्णता प्राप्त गर्न त सक्दैन होला तर जुन ढङ्गले मेची नगरपालिकाले चाहिँ कार्यक्रमिक हिसाबले अगाडि बढाउनु पर्ने हो हरेक कुराहरूमा त्यो कार्यक्रमिक हिसाबले थप व्यवस्थापन गर्ने कुराहरू अगाडि बढिरहेको छ तर जति गर्नुपर्ने हो त्यति गर्न सकिएको छैन कि भन्ने कुरा मलाई व्यक्तिगत रूपमा पनि लागेको छ र अहिले हामीले कृषि औजारीकरण वितरण विगतमा गऱ्यौँ र चाहिँ अब कृषिसँग सम्बन्धित बोरिङदेखि लिएर हरेक कुराहरूलाई व्यवस्थापन गर्ने कामहरू त गरिराखेको छ तर ठुलो भूगोल ठुलो जनसङ्ख्या अनि धेरै जनसङ्ख्या त्यसमा पनि विकट भूगोलहरूको कारणले गर्दाखेरि चाहिँ जति गर्नुपर्ने हो गर्न सकिरहेको अवस्था छैन। अब आगामी दिनमा कृषि अनि पशु बिमादेखि लिएर पशुका थप व्यवस्थित कुराहरू पशु संरक्षणका कुराहरूलाई अगाडि बढाउने गरी नीति कार्यक्रम मात्रै होइन बजेटिङका कुराहरूलाई पनि आगामी आर्थिक वर्षमा थप व्यवस्थापन गर्दै जानेछौँ र अहिलेसम्म जे जति गरेको छ गर्न खोजेका चाहिँ नीति र कार्यक्रम अन्तर्गत हामीले काम गर्दै आएका छौँ र त्यसको अलावा अझै बढी व्यवस्थित गर्नुपर्छ भन्ने लागेको छ।
अन्त्यमा यो रेडियो सुन्दै गर्नुहुने आम श्रोतालाई, रेडियो भिजन सुन्दै गर्नुहुने आम श्रोतालाई यहाँको तर्फबाट थप सन्देश के छ?
अन्तिममा फेरि पनि भन्न चाहन्छु कि सबै कुराहरू एकैचोटि प्राप्त गर्न सकिँदो रहेछ तर जति पनि आवश्यकता र औचित्यका आधारमा हामीले काम गर्दै गयौँ भने सबै आम जनसमुदायहरू को केही न केही मलमपट्टी गर्ने कामहरू हुनेछ भन्ने कुरा राख्न चाहन्छु र सबै अहिलेसम्म जे जति सबैले सहयोग गर्नुभएको छ आफ्नो ठाउँमा नगरपालिकालाई समृद्ध नगर बनाउनको लागि म हृदयदेखि नै आभार धन्यवाद व्यक्त गर्न चाहन्छु।
धन्यवाद छ उपमेयरज्यू यो महत्त्वपूर्ण समयका लागि।
रेडियो भिजन परिवारलाई मलाई मिडिया मार्फत सुसज्जित गर्ने अवसर प्रदान गर्नुभयो यसको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका केन्द्रीय सदस्य एवं मेचीनगरका उपमेयर मीना पोखरेल उप्रेती। मेचीनगर क्षेत्रमा भइरहेका समग्र विकास निर्माणका काम, नगरपालिकाको नीति योजना र बजेटका सन्दर्भमा समेत कुराकानी गर्दै आजका लागि मेचीनगर खबर यति नै। यसै गरी मेचीनगर खबरमा मेचीनगर क्षेत्रभित्रका विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार। सोच।